नमस्ते, तन्नेरी डबलीमा तपाईँलाई स्वागत गर्न चाहन्छौँ। म दीपज्योति
र म कैलाश।
यतिखेर हामी नेपालीहरू एउटा दुःखद घटनाका कारण जति स्तब्ध छौँ, त्यति नै आक्रोशित पनि। संसद भवन बाहिर मङ्गलबार आत्मदाह प्रयास गरेका इलामका 36 वर्षीय प्रेमप्रसाद आचार्यको किर्तिपुरस्थित वर्ण अस्पतालमा उपचारका क्रममा बुधबार देहान्त भएसँगै राज्यसँगको कैयौँ प्रश्नहरूले नेपाली समाज फेरि उद्वेलित भएको छ। भ्रष्ट राज्य संयन्त्रका कारण आफू बाँच्न नसक्ने अवस्थामा पुगेको भन्दै संसद भवन अघि उनले आत्मदाहको प्रयास गरेका थिए। हुन त जतिसुकै चिन्ता व्याकुलतामा पनि आत्महत्याको बाटो कदापि सही होइन, कसैले पनि यस्तो गर्नुहुँदैन। तर यो घटनाले देशमा आम मानिसको सङ्घर्ष र त्यसले निम्त्याएको विपत्तिलाई भने बहसमा ल्याएको छ। यो बहस ठुलो गर्जनमा परिणत होस्, यो घटना चाँडै विस्मृतिमा जाने फकत एउटा घटनामा मात्र सीमित नहोस्, यसले निराशातिर धकेलिँदै गएको नेपाली समाजका लागि एउटा झिल्कोको काम गरोस् भन्दै यही पेरिफेरीमा आजको डबलीमा हामी गफगाफ गर्न जाँदैछौँ।
आजको डबलीमा हामी आम मान्छेको निराशा र आत्महत्यामा राज्य कतिको जिम्मेवार हुन्छ, यही सम्बन्धी केही केसहरू र डाटाहरूबारे चर्चा गर्छौँ।
आफूलाई जलाउनु अघि इलामका प्रेमाचार्यले सामाजिक सञ्जालमा राखेको दुःखान्त जीवन कथा जो कोहीको मथिङ्गल रन्थन्याउन पर्याप्त छ। आचार्यको यो साङ्केतिक विद्रोहभित्र केवल एक व्यक्तिको मात्र होइन, कैयौँ आम मान्छेका दुःख र मौन चित्कारका कथाहरू छन्। कैलाश, अस्ति तिमीले मलाई यही सम्बन्धी 2-3 केसहरू सुनाउँदै थियो होइन, जुन केही महिनाकै बिचमा घटेका र उस्तै प्रकृतिका छन्। त्यो केसहरू तिमीले फेरि एकपटक सुनाउन सक्छौ?
ओके दिदी, भइहाल्छ नि। यो चाहिँ केसहरू चाहिँ मैले पत्र पत्रिकाहरूबाट पढेको थिएँ होइन दिदी। इलामको प्रेमप्रसाद आचार्यको केसले नै एकदम लास तनाव भइरहेको बेलामा होइन, अब नराम्रो लागिरहेछ अहिले, अनि फेरि अब अर्को समाचार त्यस्तै घटना फेरि घटेको छ होइन। यो चाहिँ छिन्नमस्ता गाउँपालिकामा सप्तरीको। यो केस चाहिँ के रहेछ भने दिदी, यो पनि आर्थिक कुरा नै हो, ऋणकै कुरा हो क्या दिदी। अनि यसमा चाहिँ के छ भने 45 वर्षीय रामदेव मरिक भन्ने एकजना हुनुहुन्छ होइन, अनि उहाँले चाहिँ लघुवित्तको ऋण तिर्न नसक्नु भएको कुराहरू छ क्या त्यसमा। उहाँले ऋण लिनुभएको कारण चाहिँ के रहेछ भने उहाँको छोराको चाहिँ विवाह गर्नुपर्ने रहेछ, अनि त्यसपछि बैशाख 1 गते चाहिँ गाउँकै ग्लोबल आइएमई लघुवित्तबाट चाहिँ 90,000 ऋण लिनु भएको रहेछ, र अब अर्को महुली लघुवित्तबाट चाहिँ 15,000 ऋण लिनु भएको रहेछ, जम्मा जम्मी 1,05,000 होइन त, 1,05,000 लिनु भएको रहेछ क्या उहाँले। तर अब ब्याङ्कले लघुवित्तले पनि अब तारन्तार अब पैसा तिर भन्या भनेछ होइन, अनि त्यसपछि आफूसँग पैसा पनि छैन, त्यसले गर्दा त अब हाम्रो भनेको गाउँ समाजमै खोज्नु पऱ्यो, आफन्तमै खोज्नु पऱ्यो, अनि उहाँ चाहिँ गाउँतिर अनि आफन्तहरू सबैमा माग्नु भएछ। तर के भएछ भने उनलाई सबले निराश बनाएछन्, कसैले पत्ताएनछन् क्या उनलाई, अब ऋण दिएनछन् भनौँ न, अनि त्यसले गर्दाखेरि चाहिँ खाली हात फर्किनु पऱ्यो, अनि तनावमा चाहिँ उनी अब थिए होइन, अनि तर राति अब सबै परिवारसँगै खाना खाएर सुत्नु भयो। भोलिपल्ट चाहिँ आफ्नै घर छेउको आँपको बोटमा चाहिँ झुन्डेको अवस्थामा भेटियो क्या। यो चाहिँ के कुरा छ भने 1,05,000 लागि मान्छे मरिरहेछ क्या होइन, त्यो कति तनाव होला, कति प्रेसर होला होइन, अब त्यो भोग्नेलाई नै थाहा छ। अनि अब यस्तो घटना त अरू पनि छन् नि त, त्यही भएर अब केही महिना अगाडिको घटना अर्को पनि छ क्या दिदी, गत 21 भदौमा हो है, किनभने यो मलाई अझै पनि याद छ। यो चाहिँ न्यु रोडको चाहिँ होलसेल व्यापारी हुनुहुन्थ्यो एकजना सुदर्शन घिमिरे भन्ने, उहाँले नि आत्महत्या गर्नुभएको थियो क्या। यसको केस पनि पैसाकै आर्थिक कारोबारकै कुरा छ क्या, अनि पैसा सल्टाउन नसकेको, ऋण तिर्न नसकेको, ब्याङ्कको किस्ता हाल्न नसकेको, घरबेटीको पैसा तिर्न नसकेको, भाडा तिर्न नसकेको भन्ने नै छ। यो चाहिँ के थियो भने केस दिदी, रञ्जना ट्रेड सेन्टर तपाईँलाई थाहा छ नि होइन, त्यहाँ चाहिँ होलसेल गर्नुहुँदो रहेछ एकजना व्यापारीले होइन, अनि उहाँले चाहिँ चाइनाबाट चाहिँ सामानहरू चाहिँ लिएर आउनुहुन्थ्यो, अनि यहाँ चाहिँ अब होलसेल गर्नुहुन्थ्यो, त्यही सामानको बेच्नुहुन्थ्यो। तर के भयो लास्ट टाइम भनेदेखि COVID-19 आयो, COVID-19 गर्दाखेरि चाहिँ अब सबै हाम्रो देशमा मात्रै होइन, अब वर्ल्ड वाइडै त्यसले त खतरा इम्प्याक्ट पारेर धेरै असर पारेको थियो, नेपालमा त्यसले असर पार्ने नै भयो, नाकाहरू सबै बन्द भयो, अनि सामान पनि ल्याउन पाइएन, अनि अर्को भने त तिन चार महिना अब थुनिएर बस्नुपर्दा लकडाउनमा हुँदाखेरि व्यापार घट्ने भइहाल्यो, अनि त्यसपछि अब त्यो लकडाउनभरि भाडा पनि तिर्नु पऱ्यो अनि ब्याङ्कको किस्ताहरू पनि तिर्नु पऱ्यो होइन, अनि त्यसले गर्दाखेरि चाहिँ ब्याङ्कले पनि अब ऋण तिर 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 भनेर भनेर नि होइन ताकेता गरेको गरे गरेको गरे ब्याङ्कको ऋण तिर्नु सकेको छैन, यतापट्टि फेरि घरपेटीको भाडा तिर्नु सकेको छैन, अब घरपेटीको भाडा तिर भनेर अब घरमै आउने गर्दा त मेन्टल प्रेसर त भइ नै हाल्छ एउटा व्यापारीलाई, उसले पैसा सटेन कहीँबाट उठाएर व्यापार गराएको छ होइन कमाउन तर सकेका छैन क्या, सब फेलियर टाइमै फेलियर छ होइन। त्यस्तो गर्दाखेरि चाहिँ अब मेन भने चाहिँ ऋण नै तिर्न सकेनन् उनले होइन, त्यसपछि अब तनावमै थिए होइन, एकदम तनावमै भएको मान्छेले चाहिँ के गर्नु भने अन्तिम अब अवस्था चाहिँ के देखेछन् भने अब अन्तत उनले फेरि आत्महत्याको बाटो नै रुझ्नु पऱ्यो क्या दिदी, अब यो एकदम दुःखद कुरा छ होइन, मान्छेले पैसाको लागि पैसा तिर्न नसकेर भनौँ न, पैसाको लागि भन्न अलि सुहाउँदैन होला, पैसा तिर्न नसकेर केले गर्दा भने एक्सटर्नल फ्याक्टरले क्या, आफूले मेहनत गर्दा गर्दै पनि पैसा तिर्न नसके अब हरेक होला, अब त्यो तपाईँको अब इकोनोमिकल फ्याक्टर होला अनि त्यसपछि हेल्थ फ्याक्टर होला होइन, अब त्यो धेरै बाहिरी फ्याक्टर भनौँ न आफ्नो इन्टरनल एक्सटर्नल फ्याक्टरले गर्दाखेरि चाहिँ मान्छे पैसा तिर्न नसकेर मरिरहेको छ क्या, मर्न बाध्य छन्। अब हाम्रो इलामको प्रेमप्रसाद आचार्यको नै अब कुरा हेर्ने हो भने केसले त अब हामी सबैलाई नै अब एकदम के भन्ने अब झस्याङ्ग पारिरहेको छ क्या, अहिलेसम्म झस्याङ्ग एकदम पारिरहेको छ होइन, अहिलेसम्म त्यो कुराहरू त्यही भिडियोहरू त्यही खेलिरहेछ क्या। अनि उनको चाहिँ अब कुरा गर्नुपर्दाखेरि चाहिँ एउटा सफल उद्यमी बन्ने सपनामा चाहिँ हिँडिरहेका मेहनत गरिरहेका एउटा युवा हो क्या, 36 इयर्स वर्ल्ड जबमा होइन, अनि त्यो अन्तरालमा के गर्यो भन्दाखेरि अब पहिलाको व्यवसाय उनले फर्स्टमा काम गरेको व्यवसाय चाहिँ असफल भएपछि चाहिँ उनले विदेश होइन फर्स्ट अब सेफ साइट भने विदेश थाने उनले विदेश गए, विदेश गएर सायद के भन्छ टुरिज्म सेक्टरमा थिए अनि विदेश गए होइन संसारअनुसार, अनि त्यसपछि विदेशबाट फर्केपछि चाहिँ अब कृषि गर्नु पऱ्यो, कृषिमा क्रान्ति, अब नेपालमा त कृषिमा क्रान्ति गर्ने कृषिको थलो होइन भन्छ नि त होइन, अनि त्यसमा मान्छे त लाग्यो उसमा कृषि गर्नुपर्छ, स्कोप पनि छ होइन, अब गर्नु पऱ्यो भनेर मान्छेले के गर्नुभएछ उहाँले चाहिँ भनेदेखि विदेशबाट फर्किसकेपछि कृषि कर्ममा लागे, इलाममै उनले चाहिँ अब सूर्योदय एग्रो फार्म हाउस चाहिँ खोल्नुभयो होइन, एउटा कम्पनी खोल्नुभयो, त्यसपछि चाहिँ सानो डिपार्टमेन्ट स्टोरदेखि ठुलो विदेशी कम्पनीहरूलाई समेत उनले चाहिँ एक्सपोर्ट गर्ने क्या सामानहरू त्यो गर्ने भइसकेको थिए, नेपालको सुपर मार्केटदेखि लिएर गएर सबै ठाउँमा चाहिँ स्टोरहरूमा चाहिँ उसको सामानहरू पुग्दो रहेछ क्या, उत्पादन गर्ने बेच्ने गरे, अनि कतिले उनलाई चाहिँ अब सुरु सुरुमा अब लिने सामान होइन अनि त्यसपछि अलिअलि एडभान्स दिने तर उधारो अब तिर्नै सकेनन् क्या, कतिले अब व्यावसायिक रूपमै धोका दिएछन् होइन, अनि त्यसपछि उनको अनुसार अब अभिभावकको भूमिका खेल्नुपर्ने निभाउनु पर्ने राज्य संयन्त्रले समेत उनलाई चाहिँ धोका दिएको देखियो क्या दिदी, कसरी भनेदेखि चाहिँ अब हुन्छ नि त अब नेपालमा भ्रष्टाचार हुन्छ त्यो त रियल कुरा हो नि त होइन, अनि त्यसपछि अब कृषिमा चाहिँ के छ भने मान्छेको माइन्ड सेट के छ, अनुदान त आउँछ नि त यार, म काम गर्छु मेहनत गर्छु कृषिमा गर्नु पनि छ देशमै उत्पादन गर्नु छ, तर के भयो भने यहाँ चाहिँ सब चिज चाहिँ अब राजनीतिमा लागेको मान्छे राजनीतिक कार्यकर्ताहरूले मात्रै अनि पहुँच भएको मान्छेले मात्रै जसले चाहिँ घुस खुवाउन सक्छ उसले मात्रै चाहिँ अनुदानहरू पाएको देखियो क्या, अनुदान पनि छैन अनि त्यसपछि लिएर गएको मान्छेले सामानको पैसा पनि राम्ररी दिँदैन, एडभान्स दिन्छ पुरा पैसा दिँदैन, चुलाको चुलै गर्छ भनेपछि त बजारमा टिक्न गाह्रो छ नि त, त्यसले गर्दाखेरि चाहिँ अब अर्को के भयो भनेदेखि उनले अब व्यवसाय पनि टिकाउनु पऱ्यो तर घाटा पनि भइरहेछ क्या, अनि त्यसले गर्दाखेरि एकदम चुनौती थपियो होइन, ऋणहरू एकदम बढ्दै गए, व्यवसायबाट निराश बनेका उनले चाहिँ फेसबुकमा एकदम लामो स्ट्याटस लेखेर राज्यलाई चाहिँ दोष दिएर आत्मदाह गरेका छन् अस्ति भर्खर।
कस्तो जिउने सिरिङ्ग बनाइदिने केसहरू रहेछ है, यसलाई तिमीलाई के लाग्छ कसैले आत्महत्या किन गर्छ होला?
यस्तो दिदी, मेरो विचारमा आत्महत्याकै मुख्य कारण भनेको चाहिँ तनाव नै हो जस्तो लाग्छ, जसले चाहिँ अब तनावलाई म्यानेज गर्न सक्दैन स्ट्रेस म्यानेज गर्न सक्दैन उसले चाहिँ आत्महत्या गर्छ कि जस्तो लाग्छ होइन, अब मनोचिकित्सक हरूले भनेअनुसार उनीहरूले विश्लेषण गरे जस्तै कसैसँग चाहिँ अब तनाव झेल्न सक्ने क्षमता धेरै हुन्छ कसैसँग चाहिँ तनाव झेल्न सक्ने क्षमता चाहिँ कम हुन्छ, अब यसै सन्दर्भमा चाहिँ पाटन मानसिक अस्पतालका प्राध्यापक तथा मनोचिकित्सक डाक्टर देवव्रत जोशीको अनुसार उहाँको अनुसार चाहिँ इम्पल्सिभिटी धेरै हुने व्यक्तिहरूले चाहिँ आत्महत्याको बाटो रोज्दा रहेछन्, अनि यो भनेको चाहिँ अघि मैले अघि भने जस्तै तनाव झेल्न सक्ने तागत जोसँग छ उसले चाहिँ आत्महत्याको बाटो नरोज्ने सम्भावना धेरै छ, होइन जससँग चाहिँ कम छ उसले नै आत्महत्या जस्तो सोचाउने क्या उनीहरूको दिमागमा त्यस्तो छ। अनि आत्महत्या यस्तै प्रवृत्ति भएका व्यक्तिहरूबाट चाहिँ धेरै हुन्छ जस्तो लाग्छ मलाई। होइन एउटा डाटा भनिदिन्थे नेपालमा, नि नेपालमा प्रत्येक दिन 17 जनाले चाहिँ आत्महत्या गर्दा रहेछन् क्या दिदी, 18 वर्षदेखि 40 वर्षसम्मको। यो भनेको चाहिँ हाम्रो एकदम युथ होइन, अनि त्यसपछि एकदम युवा भन्छ नि युवाकाल, हाम्रो इनर्जी भनेको हाम्रो देशको शक्ति पावर एक्टिभ पपुलेसन भनेको चाहिँ युवा, त्यसमै पनि तपाईँको 17 जनाले चाहिँ आत्महत्या गर्दा रहेछन् क्या 18 देखि 40 वर्षको उमेरको मान्छेले। त्यो चाहिँ ठुलो डरलाग्दो एउटा तथ्याङ्क छ जुन चाहिँ हाम्रो लागि त्यति राम्रो होइन।
त्यही त डेटा त एकदम निकै डरलाग्दो नै रहेछ होइन, हुन पनि हो सायद तिमीले भने जस्तै तनाव त एउटा अहम कारण हो नै, त्यसमा दुविधै छैन। तर त्यो तनावलाई निम्त्याउने कारणहरू हेर्ने हो भने म चाहिँ त्रिभुवन विश्वविद्यालय किर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउनेजीले भन्नुभएको कुरामा एकदम सहमत छु क्या। उनका अनुसार आत्महत्याको दर बढ्नुमा कहीँ न कतै राज्यको शासन संयन्त्र र यसका भ्रष्ट चरित्रहरू मुख्य दोषी छन्। नेपालको शासन प्रणालीले कर्म गर्नेलाई सघाउने होइन, विभिन्न अड्को थापेर झन् उल्टै थेचार्ने काम गर्छ क्या, गरिरहेछ होइन। हो, नैराश्यताको सुरुवात यहीँबाट हुन्छ। राज्य प्रत्येक व्यक्तिको अभिभावक हो नि त, तर उसले त्यसको अनुभूति जनतामा बाँड्न सकेको नै छैन क्या। आफ्नो आवश्यकता पुरा गर्न मान्छे अनेक कामहरू गर्न आँट गर्छ, त्यसमा सघाउने काम त राज्यको हुनुपर्ने हो नि, तर हामी कहाँ राज्यले त्यसो गर्दैन, बरु विभिन्न अड्को थापेर होइन अल्झाउने काम हुन्छ जसले मानिसमा एकदम नैराश्यता पैदा गराउँछ होइन, र उसले अन्तत आत्महत्या अथवा यस्तै अन्य विकल्पहरू रोज्छ जस्तो लाग्छ क्या मलाई चाहिँ।
कस्तो गहन कारण भन्नुभयो क्या दिदी तपाईँले, होइन अब राज्य भनेको त अभिभावक हो होइन, तर आम नागरिकले चाहिँ अहिले असहाय महसुस गर्नुपर्ने अवस्था छ कि, यो लास्ट ठुलो विडम्बनाको कुरा हो दिदी।
त्यही भने तिमी आफै सोच न, अब घरमा हाम्रो आमा बा अथवा होइन हाम्रो अभिभावकले चाहिँ हाम्रो दैनिकी सजिलो बनाउन हामीले केही गर्न खोज्यो भने सहयोग गर्न अघि सरिदिएनन् भने हामी कति हेल्पलेस हुन्छौँ नि। हो त्यस्तै हो क्या, देश भनेको हाम्रो घर नै त हो, आफ्नो नागरिकको सन्चो बिसन्चो होइन गाह्रो साह्रो खुसी छ छैन देश चलाउने जिम्मा लिएकाहरूले चासो दिनुपर्छ नि। सुन्दा इमोसनले कहाँ देश चल्छ र होइन प्रत्येक नागरिकको ख्याल कसरी राख्न सकिन्छ र भन्ने पनि तर्क गर्नन्, तर त्यो होइन, भावनात्मक पाटो मात्र होइन होइन, प्र्याक्टिकल्ली पनि देशले चाहिँ आफ्ना नागरिकको ख्याल गर्नुपर्छ क्या। नागरिकको आवश्यकताको ख्याल राख्दा चाहिँ सामाजिक स्थायित्व कायम गर्न र अशान्ति रोक्न मद्दत गर्छ। समग्रमा यसले चाहिँ अब देशको सफलता र समृद्धि होइन त्यहाँको समृद्धि चाहिँ त्यहाँको नागरिकको हितमा निर्भर हुन्छ नि त, त्यही भएर पनि देशले चाहिँ आफ्नो नागरिकको केयर गर्नुपर्छ
है। तर के गर्नु दिदी, अब हामी कहाँ त राज्य कहाँ छ भनेर दिउँसै न्यायको लागि चाहिँ लालटिन बाल्दै अब सरकार खोज्दै हिँड्नु परेको छ। अब घरि आम मान्छेको पीडा राज्यले फिल गरोस् भनेर चाहिँ ममरे पनि देश बाँचिरहोस् भनेर चाहिँ संसद भवन अगाडि चाहिँ कोही नागरिकले आफै आगो लगाउनु परेको छ, कोही राज्यले आफ्नो नागरिक भोकै मरिरहेछ भन्ने कुरा चाहिँ देखोस् भनेर चाहिँ सडकमै भोकै मर्नु परेको छ। राज्यले चाहिँ आफ्नो गार्जियनसिप चाहिँ दिदी पुरा गर्न नसक्दाखेरि चाहिँ एकदम त्यो निराशजनक कुराहरू छ होइन, सम्झौता पनि एकदम लागेर आउँछ दिदी।
त्यही भएर त हामी तन्नेरी चासोको चासो नै होइन राजनीति र राजनीतिज्ञको जवाफदेहिता र उत्तरदायित्व खोज्न सुरु भएको थियो, कसरी चाहिँ होइन आम मान्छेको जीवन चाहिँ बेटर बनाउने भनेर चाहिँ हामीले त्यो चिन्तन गर्दा गर्दा चाहिँ हाम्रो यात्रा सुरु भएको थियो होइन। अहिले खासमा यो मुद्दा बन्नुपर्ने कुराहरू हो नि त आम मान्छेको कुराहरू, आम मान्छे र राजनीतिका कुराहरू त कति धेरै जोडिन्छन् नि त होइन, आम मान्छे र राजनीतिज्ञको भूमिकाको कुराहरू। तर त्यो चाहिँ त्यो नहुँदाखेरि चाहिँ कसरी जवाफदेहिताहरू मर्दैछ होइन, त्यो त्यसको रणभुल्लमा चाहिँ कसरी आम मान्छेहरू पिल्सिरहेको छ भन्ने कुरा देखाउनलाई चाहिँ यो चित्र अस्ति घटेको मङ्गलबार घटेको संसद भवन अगाडिको त्यो चित्र चाहिँ काफी छ क्या। हुन त नकारात्मक कुरा गर्ने मन नै छैन, तर पनि नेपालको राजनीति चाहिँ मास फ्रस्ट्रेसनको एउटा अहम कारक जस्तो लाग्छ क्या मलाई त। मान्छेलाई मानसिक तनाव हुन होइन घर परिवार र आफ्नै कुरा मात्रै काफी हुँदैनन्, राज्य पनि उत्तिकै दोषी हुन्छ क्या। र तिमी आफै भन न, जनताको लागि जनताले शासन गर्ने यस्तो सुन्दर शासन व्यवस्था हामीले ल्याइसकेपछि आम नागरिकको जीवनस्तर पनि सुन्दर हुनुपर्ने होइन र तर झन् दिनानु दिन खराब हुँदैछ. महँगीले हामीलाई त आछु आछु बनाइसक्यो. तिमी सोच त ती आजको लागि अझै जुटाउनु पर्ने अथवा नसक्नेहरूले यो महँगीमा कसरी आफ्नो जीवन धानिरहेका होलान्. गरी खान नसक्नेलाई पनि यो सरकार केही गर्न सक्दैन, गरी खान्छु भन्नेलाई पनि केही गर्न सहज गरिदिँदैन, अनि कोही नागरिक भोको पेट भएर मर्छ, देशमा केही गर्न नसकेर असफल भएर आत्मदाह गर्न बाध्य हुन्छ, न्याय नपाएर फ्रस्ट्रेट हुन्छ भने राज्य दोषी होइन त, नेतृत्व गर्नेहरू दोषी होइनन् त. भले कारणहरू फरक होलान् तर प्रेम आचार्यको जस्तो भित्रभित्रै निराश भएकाहरूको मौन चित्कार राज्यले सुन्ने कहिले क्या, फिल गर्ने कहिले.
त्यही भने दिदी, अब देश त प्रत्येक नागरिकको लागि हुनुपर्ने हो नि त, सबैको लागि इक्वेल हुनुपर्ने हो देश भने. तर विडम्बनाको कुरा चाहिँ यहाँ सबका सब अनागरिक जस्तो भएर बस्नु परेको छ क्या. नागरिकता भएर मात्र नागरिक भइदो रहेनछ क्या दिदी, यहाँ चाहिँ पहुँच पनि हुनुपर्ने देखियो.
एक्ज्याक्टली. तिमीले माथि सेयर गरेका केसहरूलाई प्रतिनिधि केसका रूपमा लिने हो भने मात्र पनि गरी खाने वर्गको जटिल अवस्थालाई उजागर गरेको छ क्या यो केसहरूले. थाहा छैन देशमा अझै कति प्रेम प्रसाद, रामदेव र सुदर्शन जस्ताहरू होलान् होइन, जो यति बेला यस्तै छटपटी र बेचैनीमा बाँचेको छ. तर देशभित्र केही गरौँ भनेर प्रयास गरिरहेकाहरूको अवस्था अत्यन्त कठिन छ क्या. साँच्चै कैलास, तिम्रो पनि भेना व्यवसाय गर्नुहुन्थ्यो होइन, एकपटक विदेश गएर अब यहीँ केही गर्ने भनेर व्यवसाय पनि सुरु गर्ने गर्नुभएको थियो भन्दै थियो. उहाँले देशमै केही गर्छु भन्दा कस्ता कस्ता सङ्घर्षहरू गर्नु पर्यो अथवा गाह्रो साह्रो सजिलो के भयो सुनौ न, तिमीलाई केही थाहा छ भने.
पक्कै पनि दिदी, अब सुरुमा चाहिँ के थियो भनेदेखि अब नेपालमै जागिर गर्नुहुन्थ्यो, अनि अब जागिरले त अब सबै घर परिवार अलि धान्न अलिक गाह्रै छ नि त सुरुवाती फेजमा त, लास्ट गाह्रो छ. त्यो भएर चाहिँ उहाँ चाहिँ विदेशै जानुभयो होइन, मलेसिया जानुभयो. मलेसियामा केही क्यापिटल गेन गरेर केही पैसा कमाएर चाहिँ उहाँ आउनुभयो. उहाँ आएर चाहिँ नेपालमै केही गर्छु भनेर पानीको कम्पनीमा गाडी पनि हाल्नुभयो, त्यहाँ लगानी गर्नुभयो. तर के भयो भने सोचे जस्तो त्यसले फाइदा पनि दिएन क्या, त्यो नदिएर अब त्यहाँ पैसा अब झनै घट्दै 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 ल्याबिलिटिज बढ्दै बढ्दै गइसकेपछि चाहिँ के भयो भने उहाँले फेरि दुबई जाने सोच्नुभयो. उहाँ दुबई जानुभयो, अनि दुबई गइसकेपछि 2 वर्ष बस्नुभयो. 2 वर्ष दुबईमा एकदम राम्रै थियो कमाइ. अनि के भयो भने घर परिवार छ, अनि नेपालमै केही गर्नुपर्छ, अनि युवा जोस होइन त्यो देखेर चाहिँ फेरि फर्किनुभयो. फर्केर चाहिँ के भयो भने वैदेशिक रोजगारबाट फर्केर आएका नागरिकहरूलाई चाहिँ अब तपाईँको ऋणहरू चाहिँ सहज बनाउने भन्ने कुराहरू थियो. त्यो देखेर चाहिँ उहाँले चाहिँ कृषि नै गर्नुपर्छ भनेर चाहिँ बाख्रा पालन सुरु गर्नुभयो. लगानी नै एकदम राम्रै लगाएर 20-25 लाख लगाएर चाहिँ उहाँले खोर बनाउनु भयो, बाख्रा हाल्नुभयो होइन, उन्नत जातका बाख्राहरू लिएर आउनुभयो, ऋणको लागि एप्लाई गर्नुभयो, ऋण पनि पाउनुभयो. तर के भयो भनेदेखि अब सबै सोचे जस्तो त अब भएन, अनि ऋणको कुरामा पनि अब ब्याज सुरुमा अब तपाईँको 40,000 तिर्नु पर्थ्यो भने अहिले 60,000 पुगिसक्यो होइन, त्यो बढ्दै गइरहेछ. त्यसले गर्दाखेरि चाहिँ त्यो व्यवसायले जुन पिक लिनुपर्ने हो नि, एउटा टेस्टिङ समय हुन्छ नि, एउटा ग्रोइङ समयमा चाहिँ त्यो बेला नै अब तपाईँको कोभिड जस्तो, अब कोभिड जस्तो महामारी पनि आयो होइन, सबैले गर्दाखेरि चाहिँ के भयो भने त्यो बिजनेस चाहिँ घट्दै 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 गयो क्या. जति कमाएर ल्याएको थियो, जति लगानी भइरहेको थियो, त्यो लगानीहरू चाहिँ अब तपाईँको बिस्तारै अब ऋणमा परिणत हुँदै हुँदै गयो क्या. त्यसले गर्दाखेरि चाहिँ अहिले पछिल्लो समय चाहिँ के छ भनेदेखि उहाँहरूको अब टोटल्ली क्लोज जस्तै भइसकेको छ होइन, अनि त्यो क्लोजमा त्यो अब ब्याङ्कको ऋणहरू सल्टाउनलाई नै त्यो जुन जग्गामा बनाएको संरचना नै बेच्न पर्ने भयो क्या. त्यसले गरेर चाहिँ तपाईँको त्यत्रो वर्ष बसेको विदेश बसेर होइन, मलेसिया बसिनुभयो, यता दुबई बस्नुभयो, सबै इन्भेस्टमेन्ट अनि गर्दाखेरि सबै त्यो अब जेरोमा आयो क्या. त्यसले गर्दाखेरि त मान्छेको के भयो भने रिसोर्स गइरहेछ, पैसा आफ्नो लाइफको त्यत्रो 3-4 वर्ष गयो होइन, अनि त्यसपछि मान्छे त्यहाँ त खट्या हुन्छ नि त, 5-7 जनै खट्या हुन्छ नि त होइन, अनि त्यसले गर्दाखेरि चाहिँ अब भएन क्या. अनि अर्को कुरा चाहिँ के भने, अघि पनि हाम्रो अलिअलि कुरा त आएको थियो, अब त्यो अनुदानको कुराहरूमा पनि जस्तो जसले चाहिँ रियल काम गरिरहेछ नि यहाँ, उसले चाहिँ अनुदान पाउन लास्टै गाह्रो रहेछ क्या दिदी. कि नेताको आफन्त हुनु पऱ्यो, कार्यकर्ता हुनु पऱ्यो होइन, त्यस्तो भयो भने चाहिँ अब पाइँदो रहेछ. अब तर अब रियल काम गरिरहेछ, म चाहिँ अब कामै गरेर म चाहिँ खसी बाख्रा बेचेरै त्यही कमाउँछु भन्ने हो भने चाहिँ अनुदान अब त्यसरी त्यो पावर नलाइकन चाहिँ पाउने स्थिति छैन. कतिपय ठाउँमा त कर्मचारीहरूलाई घुसाउनु पर्ने त्यसको 10% भन्ने पनि सुनिन्छ होइन. अनि जसले चाहिँ अनुदानकै लागि बाख्रा पालिरहेको हुन्छ नि, एक सिजन पाल्ने अनि त्यो हटाइदिने, अनुदान आएपछि फेरि हटाइदिने, त्यस्तो खालिले चाहिँ पाइरहेछ. रियल काम गरिरहेको हाम्रो अब भिनाजुहरू जस्तो मान्छेहरूले चाहिँ एकदम गाह्रो छ. उहाँको अब सबसे उहाँलाई अहिले रिग्रेट लागेको भने नै नेपालमा आएर कहाँ इन्भेस्ट गरिएछ, बाहिरबाट कमाएर ल्याएको पैसा बरु अरू जग्गा सगामा हाल्या भए होइन अलिक बढ्थ्यो, दुई गुणा तिन गुणा बढिसकेका हुन्थ्यो, तर अब मैले चाहिँ बिजनेसमा गरी नेपालमै केही गर्नुपर्छ, पैसालाई चलायमान बनाउने भन्ने हिसाबले चाहिँ त्यहाँ इन्भेस्टमेन्ट गर्नुभयो, तर के भने त्यो विडम्बना नै त्यहाँ इन्भेस्टमेन्ट गर्नुभयो क्या अहिले आएर, किनभने राज्यबाट पनि त्यस्तो सपोर्ट छैन अनि त्यसपछि बिजनेस पनि अब त्यो सस्टेन गर्नलाई त टाइम लाग्छ नि त, अब ब्याज पनि बढाइ बढाइ छ ब्याङ्कको, अनि त्यसले गर्दाखेरि चाहिँ अब निराशातिर गएर चाहिँ फेरि अहिले त्यो क्लोज गरेर चाहिँ विदेश जाने चाहिँ प्रोसेसमा हुनुहुन्छ।
त्यही भएर तिमीले जुन विश्लेषण गर्यो होइन आफूले देखेका आफ्ना आफन्तले भोगेका अनुभवहरूलाई त्यो एकदम जायज छ, त्यो रियालिटी पनि हो होइन, रियल वर्ल्डको वास्तविकता हो नि त त्यो। यो सबै कुराहरू सुनिरहँदा यो सबै कुराहरू देखिरहँदा त कहिले काहीँ लाग्ने क्या देशको अर्थतन्त्र आफन्तीतन्त्रमा अनुदित भइरहेको हो कि जस्तो होइन, एउटा निश्चित वर्गले चाहिँ यहाँको ब्याङ्किङ प्रणालीदेखि राज्यसम्मको सहयोग पाएर व्यवसाय विस्तार गरिरहेको छ, तर यही देशमा फेरि यहाँकै प्रणालीबाट आफूलाई विकास गर्ने आकाङ्क्षा लिएका व्यक्तिले भने यस्तो अवसर पाइरहेका छैनन्। जताततै हेऱ्यो स्वार्थको द्वन्द छ, हामीले व्यवस्थासँगै अवस्था पनि परिवर्तन हुन्छ भन्ने अपेक्षा गरेका थियौँ, तर पनि स्थिति अझै अब त्यस्तो बनिसकेको छैन, एकदम झन् गाह्रो हुँदैछ होइन। एउटा आम नागरिकलाई यहीँ केही गर्छु अथवा केही गरौँ होइन मैले सोचे जस्तो गरौँ भन्नलाई अब एकदम गाह्रो हुँदै गइरहेको छ। त्यही भएर कुनै दल विशेषमा नलागेका र तिमीले भने जस्तै कुनै दल विशेषमा नलागेका र राज्य संयन्त्रभित्र आफूलाई सहयोग गर्ने व्यक्ति नभएकाले चाहिँ अब अहिलेको परिपाटीमा बाँच्न कहाँ सजिलो छ र होइन, हुन त यो अब धेरैले भन्छ तर यस्तो छैन होला भने जस्तो लाग्छ, तर प्र्याक्टिकल्ली किन हो अब यस्तै भइभरि आउँदो रहेछ क्या केसहरू हेर्दाखेरि। एउटा सर्वसाधारणले राज्यबाट प्राप्त गर्ने सेवा लिन कहाँ सजिलो छ र एउटा मान्छेले व्यापार व्यवसाय गर्ने होइन उन्नति गर्ने अवस्थामा यहाँको प्रणालीबाट सजिलै सहयोग पाउने भए त क्या गजब हुन्थ्यो होला है। त्यही भएर होला प्रत्येक युवा विदेश भासिन चाहन्छ, पढेको युवा पनि अब देशमा बस्ने यहीँ के गर्ने सपना देख्दैन, नपढेको युवा पनि यहाँ कुनै बेपनामा बाँच्नै सक्दैन, जतासुकै अब राजनीतिक अव्यवस्थाले चाहिँ सर्वसाधारणलाई आक्रान्त तुल्याइसक्यो क्या।
त्यही त भने दिदी अब किसानले सडकमा किन गोली भिडा फाल्नु परेको छ होइन, अनि त्यसपछि दुधहरू पनि कति घोटाइरहेको छ संसारहरू सुनिरहेको हुन्छ हामीले देखिरहेको हुन्छौँ, अनि अब यो थोरै मान्छेहरू मात्रै छन् जो चाहिँ राइट वेबाट पैसा कमाउनु चाहिरहेछन् होइन, मेहनत गरेर पैसा कमाउनु चाहिरहेछन्, स्वाभिमान छन् उनीहरूलाई चाहिँ यहाँ बाँच्न नसक्ने अवस्थाहरू चाहिँ क्रिएट भइरहेछ क्या। त्यही भएर अब चाहिँ हाम्रो नेतृत्व गर्नेहरूले चाहिँ हाम्रो नेताहरूले चाहिँ हामीलाई जसले सपना देखाइरहनु भएको छ उहाँहरूले चाहिँ के बुझ्नु पऱ्यो भने अबको प्रेम अर्को मान्छे बन्न नपरोस् क्या, हिजोको जो आत्मदह गर्ने प्रेम चाहिँ म बन्न नपरोस्, त्यसले गर्दाखेरि चाहिँ स्ट्रङ नीति र अघि भने जस्तै गार्डनसिप चाहिँ लिनुपर्छ क्या, एउटा सरकार भइसकेपछि उसले चाहिँ जिम्मेवारहरू लिनुपर्छ, त्यसको लागि चाहिँ समस्याको हलहरू चाहिँ गर्दै गयो भने चाहिँ अब केही हुन्छ, नत्र भने चाहिँ अब यो परिवर्तन ल्याउनलाई चाहिँ त्यति सजिलो छैन होइन। जब चाहिँ सरकारले चाहिँ अपनत्व फिल गर्छ अनि त्यसपछि उद्यमीहरू युवाहरू जसले चाहिँ काम गर्न चाहिरहेछ आफ्नै देशमा केही गरेर लाइफ चलाउन खोजिरहेछ होइन, उसले चाहिँ उसको लागि चाहिँ अब सरकारले सोच दिनुपर्ने बेला आइसकेको छ, अब यसले अन्यथा अब परिस्थितिहरू चाहिँ जे पनि हुनसक्छ होइन, त्यसले नराम्रो दुर्घटना पनि ननिम्ताउला भन्न सकिँदैन।
त्यही त क्या, देशमै बसौँ होइन, देशमै कहाँ केही गरौँ, म विदेश जान्न यही फरक गर्छु आफ्नै केही गर्छु भन्ने सामान्य मान्छेले त नसोचे हुने जस्तो देखियो नि होइन, यो कुराहरू हेर्दा सम्झिँदा त रियालिटी हट्स भने सायद यही होला। साँच्चै तिमीले प्रेम आचार्यको आत्महत्याबारे नेताहरूका लामा लामा स्ट्याटस पढ्यौ नि होइन?
हेरेको थिएँ दिदी, अब धेरै नेताहरूले धेरै मान्छेहरूले नै अब अहिले त सोसियल मिडियामा धेरैले हार्दिक श्रद्धाञ्जली दिने र उहाँको बारेमा लेख्ने उहाँको स्ट्याटस पढेको कुराहरू सेयर गर्ने कुरा गर्ने सबै भइ नै रहेछ होइन। अब मैले हेरेको थिएँ सबै, रवि लामिछानेदेखि लिएर गएर बालेनदेखि लिएर गएर सबैले लेखिरहेको थिएँ होइन, तर अब मेरो चाहिँ के कुरा हो भनेदेखि अब स्ट्याटस लेखेर मात्रै हुँदैन क्या, उनीहरू चाहिँ अब अहिले वर्किङ पोइन्टमा छन् नि त, उनीहरूले काम गर्न सक्छन् नि त, काम गरेर देखाउनु पऱ्यो क्या, अब चाहिँ अर्को प्रेम चाहिँ मर्न नपरोस् भनेर चाहिँ उनीहरूले नीति ल्याउनु पऱ्यो क्या दिदी। लेखेर मात्रै भएन नि त.
त्यही त एकदम. यो केसमा अब धेरैले बोलेका छन् होइन, सरकारमा प्रतिनिधित्व गर्ने नगर्ने, संसद प्रतिनिधित्व गर्ने नगर्ने सबैले बोलेका छन् होइन. तिमीले भने जस्तै अब बोलेर मात्र भएन, गफी दिएर मात्र भएन, एक्सन ओरिएन्टेडमा हुनु पर्यो होइन. आम मान्छेको पीडा फिल गर्नु पर्यो प्रतिनिधित्व गर्नेहरूले. आम मान्छेको शास्तिको कुरा उठाउने यो एउटा प्रतिनिधित्व केस बनेको छ अहिले होइन. यसले आज भोलि यी केही दिन मात्रै होइन, अब केही ठुलो बहस छेडोस्, हाम्रो मात्र होइन देश चलाउनेहरूको पनि मथिङ्गल हल्लाउन कारक बनोस् होइन. नत्र नागरिकहरू खास गरी युवाहरूमा पछिल्लो समय जुन रूपमा नैराश्य बढिरहेको छ त्यसले एक दिन अस्वाभाविक विस्फोटको रूप समेत लिन सक्छ क्या. सन् 2010 अन्त्यतिर ट्युनिसियामा एक 26 सडक व्यापारीले आत्मदाह गरेको घटनाले अरब आन्दोलनकै निम्ति उत्प्रेरकको काम गरेको तथ्य विश्व स्मृतिबाट विलीन भइसकेको छैन होइन. नेपालको यो घटना पनि एउटा प्रतिनिधिमूलक, परिवर्तनको लागि प्रतिनिधिमूलक थिति बसाल्न होइन अझ भनौँ चाहिँ घटना साबित होस्. अब होइन घटना घटिसकेको छ, अब हामी यो घटनाले चाहिँ एउटा केही उथलपुथलै मच्चाओस् भन्ने चाहिँ चाहन्छौँ. नत्र समाजशास्त्री मृगेन्द्र कार्कीले भने चाहिँ हुन्छ, अमर्यादित र हिंसात्मक भाषा बोलेपछि मात्रै अब समाज प्रशासन राज्य र मिडिया समेतले सुन्छ भन्ने चाहिँ एउटा ट्रेन बस्छ होइन, जुन चाहिँ अत्यन्त निराशापूर्ण अवस्था हो. आम नागरिकको शालीन जिम्मेवारपूर्ण व्यवहार र भाषालाई कसैले सुन्दैन. सुन्ने भएको भए प्रेमराजले आत्मदाहलाई निर्विकल्प ठान्ने थिएनन् होइन. यस्तो न्यारेटिभ्सहरू सेट नहोस् त्यही भएर पनि स्टेटले चाहिँ केही गर्नुपर्छ, राज्यले केही गर्नुपर्छ भन्ने हो.
म त बोल्दै बोल्दैन होला जस्तो लागिरहेको थियो दिदी होइन. झन् धन्न अब बोल्न चाहिँ बोले, स्ट्याटसहरू लेखे होइन. नत्र भने त अब आम मान्छेको कुराहरू त अनदेखा हुन्थ्यो क्या. अब यो त हाम्रो पहिलेदेखिको परिपाटी नै हो, राजनीतिक परिपाटी नै हो. आम मान्छेको कथालाई त्यति प्रायोरिटी चाहिँ दिएको देख्दैन थिए, तर अहिले जे होस् एटलिस्ट मान्छे चाहिँ बोलिरहेछ है.
त्यही भएर अहिले त अब राज्य प्रणालीको काम कारबाही प्रतिक्रियात्मक मात्र पनि जस्तो पनि देखिन्छ घरिघरि देख्दाखेरि होइन. जस्तो आचार्यले आत्मदह गरे लगत्तै चाहिँ प्रहरीले पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री नगर्न सूचित गरेको थियो होइन. पेट्रोल पम्पले चाहिँ मङ्गलबार रातिदेखि नै यो व्यवस्थाको पालना पनि गरेको थियो. यो सावधानीको आफ्नो महत्त्व हुन सक्ला होइन, तर यो घटना चाहिँ खुला रूपमा पेट्रोल बोकेकै कारण भएको हो भन्ने जस्तो सोच बनाउने हो भने चाहिँ यसको यथार्थ नजिक पुग्दैन होइन. नागरिकमा देखिएको यो तहको जीवनप्रतिको मोहभङ्ग अवस्थाको निकास भने होइन राज्यको तहबाटै खोज्न चाहिँ अब ढिला भइसकेको छ. आम नागरिकले असहाय महसुस गर्नुपर्ने अवस्थाबाट पनि अब राज्यको ध्यानाकर्षण हुँदैन भने चाहिँ यहाँको यहाँ सुधारको चाहिँ कुनै पनि आशा गर्न सकिँदैन. यो मान्यतालाई चाहिँ अझ बल, यस्तो खालको मान्यतालाई अझ बल पुग्न सक्छ. त्यसैले पनि अब चाहिँ यो कुरालाई चाहिँ अब चाहिँ छिट्टै होइन अझ संसदमा कुराहरू उठोस् होइन. यसको बारेमा अब के गर्न सकिन्छ, आम मान्छेको बारेमा कसरी सोच्ने भन्ने कुराहरूको चाहिँ कुराहरू उठोस् भन्ने हो. त्यसैले होइन राज्यमा निर्णायक भूमिका खेल्ने सबै तहर तब्काले वर्तमान नेपालबारे सघन सुर्ता गर्नैपर्छ अब होइन. अब ढिला गरेर हुँदैन. र इन्ट्रेस्टिङ, मैले सर्वेक्षणको बारेमा मैले यहाँ एभिडेन्स एउटा ल्याएको थिएँ क्या. जस्तो काठमाडौँ विश्वविद्यालय लगायतले गरेको एउटा नेपाली जनमत सर्वेक्षण 2020 चाहिँ के कुरा आएछ भने, के आएछ भने चाहिँ 65.6% बढी नेपालीले चाहिँ देश सही दिशातर्फ अघि बढिरहेको बताएकोमा यसपालिको सोही प्रतिवेदनमा यो सङ्ख्या चाहिँ 41.7% झरेको छ अरे क्या. यसको मतलब चाहिँ के हो भने 10 मध्ये 6 नेपाली यति बेला देशप्रति आशावादी छैनन्, जुन चरम निराशाको गोताको. त्यही भएर पनि अब यो जमातलाई चाहिँ होइन अब निराशातिर लाने भन्दा पनि अब राजनीति चाहिँ एउटा यस्तो कारक बन्नु पऱ्यो कि होइन, अब मान्छेमा चाहिँ एउटा पोजिटिभ भाइब्सहरू दिने कारणहरू बन्नु पऱ्यो क्या. होला मेन्टल हेल्थको आफ्नै कुराहरू होला, निराशाको आफ्नै कुराहरू होला होइन. तर राजनीति चाहिँ त्यो आम मान्छेको लागि एउटा निराशाको कारक बन्नु भएन क्या. अब चाहिँ त्यही भएर यस्तो फेरि नदोहोरियोस्, प्रेमाचार्य जल्दा जागेका प्रश्नहरूलाई चाहिँ कसैले पनि अब निम्न नदेऊ अहिले भन्ने हो. सत्ता र शक्तिको लागि मात्र भन्दा पनि अब हाम्रो राजनीतिले चाहिँ नागरिकको लागि असलमै काम गरोस्, काम गरेर देखाओस्। हुन त हाम्रो नवनियुक्त प्रधानमन्त्रीज्यूले आफ्नो नयाँ कार्यकाल सुरु गर्दा भन्नु पनि भएको छ, होइन अब चाहिँ म यो पटकको मेरो कार्यकाल चाहिँ म नागरिकको जीवनलाई चाहिँ उकास्नलाई चाहिँ समर्पित गर्छु भन्नुभएको छ, होइन त्यस्तै होस्, नेतृत्वहरूले त्यो अडान दियोस्, त्यो ढिपी लियोस्, होइन आफ्नो लागि भन्दा पनि राजनीति चाहिँ म आम मान्छेको जीवन स्तर सुधार्नको लागि गरेको हुँ भन्ने कुरा चाहिँ प्रमाणित गर्न सक्यो भने चाहिँ गजबै हुन्छ त्यसमा, होइन तब त अब यो विषयमा आज धेरै गफ गरियो, होइन धेरैलाई लाग्ला कताबाट कता कनेक्ट भइरहेको छ कुराहरू भने जस्तो, होइन किनकि हामीले धेरै गफ गऱ्यौँ नि त धेरै कुराहरू गऱ्यौँ होइन, तर त्यस्तो होइन अब यो जुन यो एउटा केस चाहिँ प्रतिनिधि केस हो होइन, तर यो केसले धेरै कुराहरू उठाएको छ क्या, धेरै बहसहरू छेडेको छ क्या, जसले जस्तो यसले अब हाम्रो अर्थ राजनीतिको कुराहरू लिएर आएको छ, आम मान्छेको के अरे शास्तिका कुराहरू लिएर आएको छ, यस्तै मेन्टल हेल्थको कुराहरू पनि उठाएको छ यसले, होइन यसले अब धेरै कुराहरू उठाएको छ, त्यही भएर हामीले चाहिँ अब यसको धेरै थरी कुराको अझ हामी डबलीमा होइन अब सिङ्गल सिङ्गल एपिसोडमै हामी गफ गर्न गरौँला, चाहिँ अर्को दिनहरूमा गफ गर्न सकिने टपिकहरू छ, होइन आजलाई चाहिँ हामीले फरक फरक पर्सपेक्टिभबाट चाहिँ यो कुराहरूलाई हेर्ने, होइन यो कुराहरूलाई बुझ्ने, हामी आफैले पनि धेरै कुराहरू बुझेको थिएनौँ, धेरै कुराहरूलाई यस्तो यस्तो कारण यस्तो यस्तो कुराहरू हुनसक्छ भनेर यो एउटा केसलाई लिएर चाहिँ हामीले हेर्ने प्रयास गऱ्यौँ। लौ त कैलास, अब आज चाहिँ आजको डबली चाहिँ यहीँ बिट मारौँ जस्तो लाग्यो।
मलाई पनि त्यस्तै लागेको थियो, तपाईँले जाँदा जाँदै एकदम महत्त्वपूर्ण कुराहरू गर्नुभयो। अब यहाँको युवाहरू चाहिँ निराश हुनु भएन, यदि निराश भयो भने चाहिँ यो बर्बादै छ, अनि नेताहरूले बोले अनुसार चाहिँ अब चाहिँ काम गर्नु पऱ्यो क्या, अब चाहिँ एक्सनमा गएनन् भने चाहिँ अब एकदम निराशाजनक स्थितिहरू आइरहेको छ। तपाईँहरूलाई हाम्रो डबलीको गफगाफ कस्तो लाग्यो, तपाईँहरूलाई हाम्रो डबलीबारे केही भन्नु छ भने तपाईँहरूले निर्धक्क साथ भन्न सक्नुहुनेछ, वा तपाईँहरूले डबलीमा तन्देरीहरूले अझ यो बारेमा चाहिँ कुरा गर्दै हुन्थ्यो, यस्तो कुराहरू ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ निर्धक्क साथ तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ, या तपाईँले चाहिँ हामीलाई सिधै इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ podcast@tandirisaso.net podcast@tandirisaso.net आफ्नो कुराहरू लेखेर पठाउन सक्नुहुनेछ।
अनि तपाईँले हाम्रो यो पडकास्ट विभिन्न पडकास्ट एपहरूमा सुन्न सक्नुहुन्छ। तपाईँले हाम्रो पडकास्टलाई पडकास्ट एपमा सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोस् है, जस्तै गुगल पडकास्ट, कास्ट बक्स, एप्पल पडकास्ट, जियो सावन जस्तो पडकास्ट एपहरूबाट तपाईँले हाम्रो पडकास्टहरू, हाम्रो डबलीको एपिसोडहरू सुन्न सक्नुहुन्छ। मन परे आफ्नो साथीभाइलाई पनि सुन्न लगाउनुहोला। अनि तन्नीर चासोको फेसबुक, इन्स्टा र ट्विटर पनि फलो गर्नुहोला, गर्नुभएको छैन भने, किनकि त्यो प्लेटफर्महरूमा चाहिँ हामी अझै अन इन्ट्रेस्टिङ कुराहरूमा पनि कन्टेन्टहरू सेयर गरिरहेका हुन्छौँ, र तपाईँ हामी यी प्लेटफर्महरू मार्फत पनि त जोडिन सक्छौँ, होइन। फेरि अर्को दिन अर्को नयाँ विषयमा गफ गाफ गर्न डबलीमा फेरि भेटौँला। आजको लागि हामी दुवैजना यहाँबाट बिदा हुन्छौँ। बाई बाई।